यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित। संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूको अवरोध। आर्थिक सुधार र निजी क्षेत्रको मनोबल वृद्धि गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरूको सुझाव। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आगामी शनिबारदेखि चीनको औपचारिक भ्रमण गर्नुहुने र आईसीसी विश्वकप लीग 2 अन्तर्गत नेपालले घरेलु श्रृंखलाको अन्तिम खेलमा भोलि अमेरिकासँग प्रतिस्पर्धा गर्दै।
नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रतिनिधि सभा बैठकले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित गरेको छ। प्रतिनिधि सभाको आज बसेको दोस्रो बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई बहुमतले पारित गरेको हो। यस्तै बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको 3 विधेयकहरू स्वीकृत गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बहुमतले स्वीकृत गरेको हो। विधेयक स्वीकृतको समयमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले नै विधेयक प्रस्तुत गर्नुपर्ने, सांसदहरूले उठाएका विषयमा जवाब दिनुपर्ने र संसदप्रति उत्तरदायी बन्नुपर्ने भन्दै रोस्ट्रम अगाडि उभिएर विरोध र नाराबाजी गरिरहनु भएको थियो। स्वीकृत भएका 3 विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन पेश गर्न सक्ने सभामुख डोल प्रसाद अरियालले सदनमा जानकारी गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको पहिलो बैठकमा संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको जवाफ खोज्दै प्रतिपक्षी दलहरूले अवरोध गरेका थिए। सभामुख अरियालले प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले विधेयकहरू अगाडि बढ़ाउन समय दिए लगत्तै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गर्नुभयो। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महर र श्रम संस्कृति पार्टीका सांसद आरएन राईले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन नसकेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संविधानको धारा 76 एकमा व्यवस्था गरिएको मन्त्री परिषदका सदस्य र प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने भन्ने व्यवस्थालाई छल्न सरकार उद्यत रहेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबू ओलीले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन नहुँदा प्रतिपक्षको मात्रै नभएर सत्तापक्षले समेत प्रश्न सोध्न नपाएको बताउनुभयो। प्रतिपक्षले अवरोध जारी राखेपछि सभामुख डोल प्रसाद अरियालले प्रतिनिधि सभाको पहिलो बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। यसअघि बैठकमा सांसदहरूले सड़क दुर्घटना न्यूनीकरण, ट्रमा नीतिको आवश्यकता, विपद जोखिम न्यूनीकरणका कार्यहरू, भूकम्प पीड़ितका लागि आवासको व्यवस्था, वित्तीय समानीकरण अनुदानमा कटौती लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसद तोसीमा कार्कीले सड़क दुर्घटना न्यूनीकरण गर्न र राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न माग गर्नुभयो। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्री शाह संसदप्रति जवाबदेही बन्नुपर्नेमा जोड़ दिनुभयो। नेकपा एमालेका सांसद पद्मा अर्यालले पेट्रोलियम पदार्थमा लगाइएका अनावश्यक र दोहोरो कर तत्काल घटाई जनतालाई इन्धन र ग्यासमा प्रत्यक्ष राहत दिन माग गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले लामो समय बित्दा समेत जाजरकोट भूकम्प पीड़ितको पुनर्स्थापना हुन नसकेको भन्दै रूकुम पश्चिम लगायतका भूकम्प पीड़ितलाई सुरक्षित आवासको व्यवस्था गर्न माग गर्नुभयो। स्वतन्त्र सांसद महावीर पुणले ट्याक्सीको कालो नम्बर प्लेट वितरणमा ठूलो आर्थिक चलखेल र भ्रष्टाचार भइरहेको र ट्याक्सी व्यवसायी एवं मजदूरहरू चर्को शोषणमा परेको बताउनुभयो। उहाँले किसानलाई दुःख दिइरहेको बाँदर आतंक नियन्त्रण गर्न आवश्यक रहेको भन्दै त्यसको नियन्त्रणका लागि अनुसन्धान र उपाय खोजी आवश्यक रहेको बताउनुभयो। यस्तै बैठकमा सांसदहरूले मनसून शुरू हुन लागेको र यस वर्ष सरदर भन्दा कम वर्षा हुने अनुमान गरिएकाले धान रोप्ने समयमा पानी नपर्दा किसान र देशका लागि ठूलो असर पर्ने भन्दै कम पानीमा रोप्ने धान र बिउ विकास बिउ किसानसम्म पुर्याउन माग गर्नुभयो। सांसदहरूले हुम्ला र बाजुरामा सिमानाको विषयलाई लिएर भएको घटनाका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल सीमा विवाद समाधान गर्न माग गर्नुभयो। सांसदहरूले दुग्ध उत्पादन किसानको समयमा भुक्तानी पाउन नसकेको भन्दै समयमा नै भुक्तानीका लागि 15 दिनभित्र अनिवार्य रकम भुक्तानीको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकका ठगिएको भन्दै फ्री भिसा फ्री टिकटको व्यवस्थालाई प्रभावकारी बनाउन माग गर्नुभयो। बैठकमा आज पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै प्लेकार्ड देखाएर विरोध गर्नुभयो। बैठकमा सभामुख अरियालले सांसदहरूले आजको बैठकमा उठाउनु भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक जेठ 12 गते मंगलबार बिहान 11 बजे बस्नेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पूर्व अर्थमन्त्रीहरूसँग आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुझाव लिनुभएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले 8 पूर्व अर्थमन्त्रीसँग सुझाव लिनुभएको हो। भेटका क्रममा मन्त्री डाक्टर वाग्लेले सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउने तयारी भएको जानकारी दिनुभयो। आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीसँग सुझाव लिने क्रममा विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। छलफलमा पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्दै तयारीविहीन र टुक्रे आयोजनामा बजेट नछर्न सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री शंकर कोइरालाले पुराना आर्थिक प्रतिवेदनको अध्ययन गरी नीति निर्माण गर्नुपर्ने धारणा राख्दै विद्युत व्यापारमा निजी क्षेत्रलाई खुल्ला गर्न औद्योगिक क्षेत्र विस्तार गर्न तथा हेजिङ नीति अघि बढ़ाउन सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले अत्यधिक महत्वाकांक्षी राजस्व लक्ष्य नराख्न सुझाव दिँदै राजस्व वृद्धिदर 10-12% सीमाभित्र राख्नुपर्ने बताउनुभयो। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीले सरकार र निजी क्षेत्रबीच सहकार्य बढ़ाउनुपर्नेमा जोड़ दिँदै साना मझौला तथा ठूला उद्योगलाई समान रूपमा प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनुभयो। पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला आयोजनाको संख्या घटाएर सीमित राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित हुन सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले सामाजिक सुरक्षा भत्तालाई लक्षित वर्गमा सीमित गर्नुपर्ने र सरकारी उद्योग तथा सम्पत्तिलाई लीज मोडलमा सञ्चालन गर्न सकिने धारणा राख्नुभयो। पूर्व अर्थमन्त्री वर्षमान पुनले विगतका पूर्वाधार निर्माणको प्रतिफल कमजोर देखिएको भन्दै पर्यटन पूर्वाधारमा लगानी बढ़ाउनुपर्ने धारणा राख्नुभयो। पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खर्चको वास्तविक आकलनका आधारमा बजेट निर्माण गर्न र खानी तथा प्राकृतिक स्रोतको उपयोगका विषयमा साहसिक निर्णय गर्न सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेटलाई राजनैतिक प्रतिबद्धता कार्यान्वयन गर्ने दस्तावेजका रूपमा व्याख्या गर्दै सरकारी खर्च कटौती आवश्यक रहेको बताउनुभयो। छलफलमा सहभागी अधिकांश पूर्व अर्थमन्त्रीहरूले आर्थिक सुधारलाई गति दिन निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न खर्च नियन्त्रण गर्न तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढ़ाउनुपर्नेमा साझा धारणा राख्नु भएको थियो। शिक्षा तथा खेलकुद मन्त्रालयले नेपाल प्रहरी र सम्बद्ध निकायको सहयोगमा शैक्षिक परामर्श व्यवसायमा देखिएका विकृति र विसंगति अन्त्यका लागि देशभर शुद्धिकरण अभियान सञ्चालन गरेको छ। शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका विद्यार्थीलाई झुठो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थालाई अभियानकै रूपमा कार्यवाही शुरू गरिएको हो। शिक्षा र गृह मन्त्रालयको निर्देशन र समन्वयमा यही जेठ 1 गते नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यका विभिन्न स्थानमा सञ्चालित 95 शैक्षिक परामर्श कन्सल्टेन्सी संस्थामा एकैसाथ छापा मारेर कार्यवाही शुरू गरेकामा अब देशभर अभियान सञ्चालन भएको छ। शैक्षिक परामर्शका नाममा ठगी र अवैध कारोबार भइरहेको गुनासोका आधारमा प्रहरीले विशेष अपरेशन चलाएको अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष कुमार खड्काले बताउनुभयो। पछिल्लो समय सरकारी विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएको छ। अधिकांश अभिभावकको रोजाई निजी विद्यालय हुन थालेपछि सरकारी विद्यालयमा भर्ना दर नै घट्न थालेको हो। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
पछिल्ला शैक्षिक सत्रहरूमा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएपछि सरकारले विद्यालय तहको शिक्षामा व्यापक पुनर्संरचना गर्न लागेको छ। विद्यालय तहको शिक्षामा ठूलो लगानी गर्दा पनि विद्यार्थीहरू घटेपछि सरकारले विद्यालय तहको शैक्षिक अवस्थाको अध्ययन गरिरहेको जनाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा,
विभिन्न प्रकारका स्कुलिङ प्रोभिजनहरू ती सबै हामी अध्ययन गरेर त्यसलाई रिस्ट्रक्चरिङ गर्छौँ। र्यासनलाइज गर्नुपर्ने, मर्जिङ गर्नुपर्ने, या खारेज गर्नुपर्ने, या समायोजन गर्नुपर्ने केस हुन्छन्, ती सबै विद्यालयहरूको अध्ययन गरेपछि हामी व्यवस्थापकीय हिसाबले पनि विद्यालय मर्जिङमा जान्छौँ, भौतिक रूपमै विद्यालय दुईटा मर्जिङ गरेर पनि जान सक्छौँ, तह मर्जिङ गरेर जान सक्छौँ, कुन विद्यालयमा कस्तो भवन चाहिन्छ, कति वर्षसम्म त्यो विद्यालय टिक्छ, भवन निर्माणका योजना पनि बनाउँछौँ। सबैभन्दा धेरै पुनर्संरचना त हामी विद्यालय शिक्षामै गर्छौँ जस्तो लाग्छ।
सरकारले सार्वजनिक शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाई सम्पूर्ण विद्यार्थीको पहुँचमा पुर्याउने नीति लिएको छ। तर स्थिर जनसंख्या र वैकल्पिक विद्यालयहरू स्थापना हुन थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेको प्रवक्ता सापकोटा बताउनुहुन्छ।
स्थिर भयो एकातिर जनसंख्या, अर्कोतिर मल्टिपल प्रोभिजनहरू देखिए मार्केटमा, प्राइभेट स्कुल, धार्मिक विद्यालय, सैनिक विद्यालय, प्रहरी विद्यालय, निजामती विद्यालय, शहीद स्मृति विद्यालय, खुला विद्यालय, प्रौढ विद्यालय, विशेष विद्यालय, आवासीय विद्यालय, यी सबै कारणले गर्दाखेरि विद्यार्थीहरूको चोइसेस बढेपछि त त्यो जनसंख्या बाँडिने त हो नि।
हाल देशभर 27,020 सामुदायिक विद्यालयहरूमा झन्नै 50,00,000 बाल बालिका अध्ययनरत छन्। तीमध्ये 15,000 विद्यालयमा 100 भन्दा कम विद्यार्थी पढ्ने गर्छन्। किताब, कापी, खाजादेखि शिक्षकलाई दिएको तलबको समेत हिसाब गर्दा सामुदायिक विद्यालयमा सरकारको ठूलो लगानी छ। सरकारले विद्यालय तहमा कार्यरत शिक्षक कर्मचारी गरी 2,32,105 जनालाई तलबको व्यवस्था गर्दै आएको छ। सामुदायिक विद्यालयहरूमा निशुल्क शिक्षाका लागि जाने विद्यार्थीहरू घटेको सन्दर्भमा विगतदेखि नै सरकारले विद्यालय मर्जलाई निरन्तरता दिँदै आइरहेको छ। नयाँ सरकार गठन भएपछि विस्तृत रूपमा विद्यालय तहको सम्पूर्ण अवस्थाको अध्ययन गरी मर्ज गर्ने योजना मन्त्रालयले बनाएको हो। तर शिक्षा मन्त्री सस्मित पोखरेल भने विद्यालय मर्ज सरकारको अन्तिम विकल्प हुने बताउनुहुन्छ।
विद्यार्थीको संख्या बढाएर सञ्चालन गर्नु नै पहिलो विकल्प हो। विद्यार्थी नै नभएको खण्डमा र पढिरहेको विद्यार्थीलाई चाहिँ सहजै पहुँच अन्य विद्यालयमा हुन सक्छ र त्यसले एकदमै ठूलो आर्थिक बचत हुन्छ भने त्यो अन्तिम विकल्पको रूपमा लिन सकिन्छ।
कुनै समय आवश्यकताका आधारमा स्थापना भएका कतिपय विद्यालयमा शिक्षक भन्दा विद्यार्थी कम र कतिपय विद्यालयमा शिक्षक अभावका समस्याका साथै भौगोलिक विविधताका कठिनाई भोगिरहेका ती विद्यालयहरूको वैज्ञानिक अध्ययनबाट पुनर्संरचना हुनु महत्वपूर्ण मानिन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
विभिन्न 8 विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कुल 218 उम्मेद्वारको आवेदनमाथि छनौट तथा सिफारिस समितिले अध्ययन शुरू गरेको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा 50, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि 38 र सुदूरपश्चिम विश्वविद्यालयका लागि 19 जनाले आवेदन दिएका छन्। त्यसै गरी मध्यपश्चिम विश्वविद्यालयका लागि 20, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि 15 र राजर्षि जनक विश्वविद्यालयका लागि 27 जनाले आवेदन दिएका मन्त्रालयले जनाएको छ। आवेदकहरूको कागजात अध्ययन गरी स्वीकृत उम्मेद्वारको सूची प्रकाशन गरेर छनौट प्रक्रिया शुरू गर्ने तयारी समितिले गरेको छ। उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनौट तथा सिफारिश समितिले इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दिनभित्र दरखास्त दिन गत वैशाख 25 गते आह्वान गरेको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जगदुल्ला जलविद्युत आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनमा पुग्नुभएका मन्त्री श्रेष्ठले आयोजनाबाट स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने र समग्र देशको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। मन्त्री श्रेष्ठले आयोजना निर्माणका क्रममा आइपर्ने कुनै पनि प्राविधिक वा प्रशासनिक समस्यालाई मन्त्रालयले तत्कालै समाधान गर्ने बताउनुभयो। जगदुल्ला जलविद्युत कम्पनी लिमिटेड मातहतमा कर्णाली प्रदेशको डोल्पा जिल्लामा जगदुल्ला अर्ध जलाशयुक्त जलविद्युत आयोजना 106 मेगावाट र जगदुल्ला ए अर्ध जलाशयुक्त जलविद्युत आयोजना 124.35 मेगावाट निर्माण हुँदैछ। डोल्पामा निर्माण भइरहेका यी दुई आयोजना सम्पन्न भएपछि त्यस क्षेत्रको भौतिक विकास र आर्थिक गतिविधिमा ठूलो ट्याब पुग्ने अपेक्षा सरकारले गरेको छ। सांसदहरूले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि सरकारले स्थायी समाधान खोज्नुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको संयुक्त बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा देखिएका खानेपानी, शौचालय लगायतका समस्या तत्काल समाधान गर्न माग गर्नुभयो। वैशाख 29 गते दुवै समितिले संयुक्त रूपमा नागार्जुन नगरपालिकामा रहेको इचंगु नारायणको होल्डिङ सेन्टरको अनुगमन गरेको र त्यहाँ राखिएका नागरिकहरूको अवस्था विकराल रहेको भन्दै स्वच्छ पिउने पानी, खाना तथा बासको सहज व्यवस्था गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले प्राकृतिक विपत्तिमा सरकारले आफ्ना नागरिकलाई रक्षा गर्नुपर्नेमा सरकारले नै नागरिकलाई विपत्तिमा पुर्याएको आरोप लगाउनुभयो। सर्वोच्च अदालतको पूर्ण बैठक फूलकोर्टले पूर्व न्यायाधीश हरगोविन्द सिंह प्रधानको योगदानको स्मरण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ। प्रधान न्यायाधीश सहित न्यायाधीशहरूको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठकले पूर्व न्यायाधीश प्रधानको निधनप्रति शोक व्यक्त गर्दै दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो। 95 वर्षको उमेरमा हिजो निधन भएका स्वर्गीय प्रधान विक्रम सम्बत 2032 भदौ 23 गते मध्यमाञ्चल क्षेत्रीय अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्त भई 2048 भदौ 14 गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको थियो। काठमाडौँको टोखा नगरपालिका 7 स्थित धापासी ग्रीनल्याण्ड अस्पतालका अतिक्रमित घर टहरा हटाइएको छ। सो नगरपालिकाले अतिक्रमित संरचना हटाउन अटेरी गर्नेहरूको डोजर प्रयोग गरी घर टहरा हटाएको हो। यसअघि 15 दिने सूचना जारी गरी अतिक्रमित घर टहरा हटाउन नगरपालिकाले सम्बद्ध सबैलाई अनुरोध गरेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले आगामी शनिबारदेखि चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ। यो भ्रमणलाई क्षेत्रीय कूटनीति र मध्यपूर्वको जारी तनावबीच रणनीतिक छलफलका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। चीन र पाकिस्तान दुवै देशले हाल मध्यपूर्वमा जारी द्वन्द्वलाई मध्यस्थता मार्फत समाधान गर्ने प्रयासमा सक्रिय भूमिका खेल्दै आएका छन्। अमेरिका र इजरायली आक्रमणबाट उत्पन्न तनावपछि शुरू भएको युद्धविराम सम्झौताले केही समयका लागि शत्रुता रोकिएको भए पनि परिस्थिति अझै स्थिर हुन सकेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै कूटनीतिक अवसरको समयसीमा सीमित हुँदै गएको चेतावनी दिनुभएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बिहिबार पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रधानमन्त्री शरीफको भ्रमणका क्रममा चीन र पाकिस्तानका शीर्ष नेतृत्वबीच द्विपक्षीय सम्बन्ध तथा साझा सरोकारका विषयमा विचार विमर्श हुने बताउनुभयो। पछिल्ला 2 सातामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीन भ्रमण गर्नुभएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोमा घातक इबोलाको प्रकोपपछि भारत र अफ्रिकी संघले अर्को हप्ता नयाँ दिल्लीमा हुने तय भएको शिखर सम्मेलन स्थगित गरेका छन्। इबोला संक्रमणको प्रकोपलाई ध्यानमा राख्दै दुवै पक्ष 4थो भारत अफ्रिका शिखर सम्मेलन स्थगित गर्न सहमत भएका भारतीय विदेश मन्त्रालयद्वारा दिइएको जानकारीमा उल्लेख गरिएको छ। इरानले अमेरिकासँगको शान्ति वार्तामा आफ्नो प्राथमिकता सबै मोर्चामा युद्ध अन्त गर्नु रहेको बताएको छ। तेहरानले गम्भीरता र राम्रो विश्वासका साथ वार्ता गरिरहेकोले अमेरिका पनि इमान्दार हुनुपर्ने इरानले जनाएको छ। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराघचीले पाकिस्तानका आन्तरिक मामिला मन्त्री महसिन नाकवीसँग भेटवार्ता गर्नुभएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थविदहरूले अर्थतन्त्र बलियो बनाउन अनुत्पादक खर्च घटाई पूँजीगत खर्च बढ़ाउनु पर्ने सुझाव दिनुभएको छ। बिहिबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा अर्थविदहरूले अनुत्पादक परियोजनाहरू खारेज गरी अनावश्यक खर्च कटौती गर्नुपर्ने र बजेट विनियोजन गर्दा कार्य सम्पादनमा आधारित प्रणाली अपनाउनु पर्ने बताउनुभयो। आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिनुपर्ने नीतिगत सुधार सम्बन्धमा भएको छलफलमा अर्थविदहरूले मूल्य अभिवृद्धि कर भ्याट प्रणालीलाई प्रभावकारी बनाउन संरचनागत सुधार गर्नुपर्ने र बिचौलिया प्रवृत्ति तथा कालोबजारी नियन्त्रण गर्न कर प्रणालीलाई पारदर्शी बनाउनुपर्ने सुझाव पनि दिनुभयो। यस्तै अर्थविदहरूले सेवा क्षेत्र र उत्पादनमूलक उद्योग दुवै क्षेत्रको सँगसँगै प्रवर्धन गर्नुपर्ने, अर्थतन्त्रलाई अझै सुदृढ बनाउन नव प्रवर्तन मैत्री नीतिको आवश्यकता रहेकोमा जोड़ दिनुभयो। अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले विज्ञहरूको सुझावलाई समेटी संरचनात्मक र नीतिगत सुधारसँगै बजेट प्रणालीको प्रभावकारिता बढ़ाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। अर्थ सचिव उपाध्यायले आगामी आर्थिक वर्षका लागि निजी लगानी आकर्षित गर्ने खालको बजेट ल्याइने पनि त्यस अवसरमा जानकारी गराउनुभयो। चालू आर्थिक वर्षको गएको 10 महिनामा 573,000 भन्दा बढ़ी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। गएको 10 महिनामा 420,086 आन्तरिक र 153,891 बाह्य पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो। सबैभन्दा बढ़ी वैशाख महिनामा 105,503 आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गरेका छन्। यस्तै सबैभन्दा कम साउनमा 19,791 पर्यटकले मुस्ताङ भ्रमण गरेको देखिएको छ। मुस्ताङ भ्रमणमा आएका बाह्य पर्यटकमा 80% भारतीय पर्यटकको हिस्सा रहेको प्रहरीले जनाएको छ। जैविक विविधता, प्राचीन कला संस्कृति, हिमाली सौन्दर्यता र स्थानीय विशेष प्रकारका मौलिकताका कारण मुस्ताङ पर्यटकका लागि आकर्षणको केन्द्र बनेको टुकुचेका समाजसेवी निर्झरमान शेरचन्दले बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार।
आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेपालले घरेलु श्रृंखलाको अन्तिम खेल शुक्रबार खेल्दैछ। नेपाल अमेरिका र स्कटल्याण्ड बीचको यस श्रृंखलामा खेलका तीन मध्ये नेपालले दुई खेल जितिसकेको छ। पहिलो खेलमा स्कटल्याण्डसँग जितको नजिक पुगेर पराजित भएको नेपालले त्यसपछि अमेरिकालाई अनि स्कटल्याण्डलाई पराजित गरेर अंक तालिकामा लामो समयपछि पाँचौं स्थानमा आएको छ। नेपालले अब श्रृंखलाको अन्तिम खेलमा अमेरिकालाई जितेमा 28 खेलमा 24 अंक हुनेछ, जसले नेपालको शीर्ष चार सम्भावना बलियो बनाउनेछ। नेपालभन्दा माथि अब नेदरल्याण्ड्स 24 खेलमा 28 अंकका साथ चौथो स्थानमा छ भने तेस्रोमा ओमनको 28 खेलमा 31 अंक रहेको छ। शीर्ष दुईमा रहेका अमेरिका र स्कटल्याण्डको समान 38 अंक रहेको छ। नेपालले अब यसपछिका श्रृंखलामा नेदरल्याण्ड्स र ओमनसँग पनि खेल्न बाँकी रहेकाले नेपालको शीर्ष चारभित्र पर्ने सम्भावना अझै पनि राम्रै देखिन्छ। त्यसका लागि जित भने आवश्यक हुनेछ। अब हुने अन्तिम खेलमा नेपाल घरेलु श्रृंखलाको छैठौं जित निकाल्न चाहनेछ। ओमन र युएसँगको श्रृंखलामा पनि तीन खेल जितेको नेपालले जारी अमेरिका र स्कटल्याण्डसँगको श्रृंखलामा पनि तेस्रो जित निकाल्ने लक्ष्य राखेको छ। अमेरिकाले जारी श्रृंखलामा लगातार दुई हारपछि पहिलो जित निकालेको छ। नेपाल र अमेरिका हालसम्म ओडीआई फर्म्याटमा 12 पटक आम्ने सामने भएका छन्। नेपालले 5 खेल जित्दा 6 खेलमा पराजित भएको छ, एक खेल टाईमा भएको छ। किर्तिपुरमा हालसम्म भएका तीनैवटा खेल नेपालले जितेको छ। गोवा राज्यमा यही मे 25 जून 5 हुने साफ महिला च्याम्पियनशीपमा सहभागिता जनाउने नेपाली टोलीको विदाई गरिएको छ। बिहिबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रमका बीच टोलीलाई विदाई गरिएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले साफ महिला च्याम्पियनशीपमा सहभागिता जनाउने नेपाली टोलीलाई विदाई गर्नुभयो। नेपाली टोली शुक्रबार गोवा प्रस्थान गर्दैछ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर। काठमाडौँको अधिकतम 28.8 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 4.8 मिलिमिटर। पोखराको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 59 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 38.2 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस र दिपायलको अधिकतम 41.4 डिग्री सेल्सियस, न्यूनतम 21.7 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित। संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूको अवरोध। आर्थिक सुधार र निजी क्षेत्रको मनोबल वृद्धि गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरूको सुझाव। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले आगामी शनिबारदेखि चीनको औपचारिक भ्रमण गर्नुहुने र आईसीसी विश्वकप लीग 2 अन्तर्गत नेपालले घरेलु श्रृंखलाको अन्तिम खेलमा भोलि अमेरिकासँग प्रतिस्पर्धा गर्दै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।